आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Yo le dejo en la isla.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। प्रिय श्रोता, हामीले विगतका केही दिनदेखि पवित्र धर्मशास्त्र बाइबलको मती 5-7 अध्यायमा डाँडाको उपदेशको बारेमा हेरिसकेका छौं र मलाई लाग्छ एकपल्ट पछाडि गएर यसको सारको बुझ्न उक्तम होला, किनभने मेरो धेरै टिप्पणीहरू धेरै मानिसहरूको लागि नयाँ र अनौठो हुन सक्छ। धेरैले सोच्दछन् कि डाँडाको उपदेशले बताउँछ कि कसरी विश्वासीहरू हाम्रा समकालीन समाजमा जीवनयापन गर्ने। तथापि यदि हामी समग्र बाइबलको पछाडि फर्केर हेर्छौ भने हामी देख्छौ कि परमेश्वरले तीन महान प्रणालीहरू, व्यवस्थाहरू दिनुभएको छ, जुनद्वारा उहाँले मानव जातिको शासन गर्नुहुन्छ। पहिलो चाहिँ मूसाको व्यवस्था हो। हामीले उत्पत्ति 7 अध्यायमा हेरेका थियौं कि जहाँ परमेश्वरले सम्पूर्ण मानव जाति एकजना मानिस र उसका परिवार छोडेर नष्ट गर्नुभयो, किनभने तिनीहरूको क्रूरता, तिनीहरूका कुनै पनि भावना खालि निरन्तर खराबै मात्र रहेको थियो। मानव जाति परमेश्वरबाट धेरै टाढा भौतारी गए थियो र उहाँले न्याय गर्नु परेको थियो। पृथ्वीबाट उहाँले खालि एकजना मानिस र उसका परिवारलाई मात्र बचाउन इरादा गर्नुभयो र यिनीहरूबाट परमेश्वरले यो नयाँ जनसंख्याबाट एकजना व्यक्तिलाई चुन्ने निकाल्ने अभियान शुरू गर्नुभयो, जो मानिसहरूका जातिहरूका पिता बन्ने थिए, जो उहाँको लागि साक्षी बन्ने थिए। वास्तवमा उहाँले तिनीहरूलाई मुलुक दिन, राष्ट्र दिन गइरहनु भएको थियो र उहाँले तिनीहरूलाई महान राष्ट्र र असंख्य जाति बनाउन गइरहनु भएको थियो। उहाँले तिनीहरूलाई संसारको निम्ति आशिषको स्रोत बनाइरहनु भएको थियो। तिनीहरूद्वारा परमेश्वर संसारतिर पुग्न चाहनुहुन्थ्यो र उहाँले मूसाद्वारा व्यवस्था दिनुभयो अनि यो महान बलिदानिक प्रणाली थियो। प्रस्थानको पुस्तकले हामीलाई यसको विवरण दिन्छ र यसको प्रमुख केन्द्र हृदय चाहिँ होम बलिको वेदी थियो, जहाँ बलिदानहरू चढाइने गरिन्दथे। त्यो वेदीले प्रभु येशुको क्रूस बताउँदछ।
बलिदान गरिएको कुराद्वारा बाहेक परमेश्वरले कहिले पनि पापको क्षमा दिनुभएको थिएन, किनभने तपाई देख्नुहुन्छ कि व्यवस्थाले मानिसलाई उद्धार गर्ने बचाउने कुनै पनि शक्ति प्रदान गरेको थिएन, अर्थात व्यवस्थाले मानिसलाई उद्धार गर्न बचाउन सकेन। त्यसले खालि मानिसलाई ऊ पापी थियो भन्ने तथ्यको मात्र प्रकट गरिदियो। यो निन्दाको प्रणाली वा व्यवस्था बन्यो, उद्धारको व्यवस्था वा प्रणाली बनेन। त्यसकारण पुरानो नियम भरि होम बलिले आइरहनु हुने हाम्रा उद्धारकर्ता प्रभु येशु ख्रिष्टको संकेत गर्दथ्यो। प्रभु येशु आउनुभयो र पुरानो नियमको भविष्यवाणीको पूरा गर्नुभयो, राजाको रूपमा आफैलाई बलिदान गर्नुभयो। मतीको पुस्तकले उहाँलाई राजाको रूपमा प्रस्तुत गर्दछ। यो मेरो व्यक्तिगत विचार हो, धारणा हो कि मतीको सुसमाचारको पुस्तकमा हरेक कुरा प्रभु येशु राजा स्वामी हुनुहुन्छ भन्ने तथ्यको ज्योतिमा प्रकाशमा बुझ्नु पर्छ। हामीलाई संकेत दिइएको छ मतीको पुस्तकमा कि उहाँ राजाको रूपमा जन्मनुभयो, उहाँ राजा जस्तै रहनुभयो, राजा जस्तै मृत्युबाट जी उठ्नुभयो र उहाँ राजाको रूपमा फेरि यो पृथ्वीमा आइरहनु भएको छ। उहाँ यहाँ पृथ्वीमा हुनुहुँदा उहाँले गर्नुभएको एउटा कुरा चाहिँ मूसाको व्यवस्था भन्दा भिन्नै व्यवस्था थियो र मूसाको व्यवस्था भन्दा भिन्नै व्यवस्थाको घोषणा उहाँले गर्नुभयो। यो मती पाँच अध्याय, छ अध्याय र सात अध्यायमा रेकर्ड गरिएको डाँडाको उपदेशको रूपमा जानिन्दछ। यसका सारहरू अन्य सुसमाचारहरूमा पनि पाइन्दछ, तर मतीमा चाहिँ अधिक विवरणसँग दिइएको छ। मैले पहिले उल्लेख गरिसकेको छु कि उहाँले डाँडाको उपदेशमा खालि मूसाको दुईवटा आज्ञा मात्र उठाउनु भएर उच्च प्राथमिकताको श्रेणीमा जोड दिनुभयो, जस्तो कि पुरानो नियममा त्यसरी कहिले पनि व्याख्या गरिएको थिएन। उदाहरणको लागि उहाँले भन्नुभयो, यदि तपाईँ आफ्नो भाइसँग रिसाउनुहुन्छ भने तपाईँ हत्याराको दोषी हुनुहुन्छ। त्यस्तो कुरा पुरानो नियममा कति पनि व्याख्या गरिएको छैन, उल्लेख गरिएको छैन। उही समयमा उहाँले भन्नुभयो, कुनै स्त्रीलाई कुवासनाले हेर्नुहुन्छ भने तपाईँ आफ्नो हृदयमा पहिले व्यभिचार गरिसक्नु भएको हुनेछ, त्यसको लागि तपाईँ व्यभिचारको दोषी हुनुहुन्छ। मलाई विश्वास गर्नुहोस् मित्र, आज यसमा करिब आधा मानव जाति यसमा पर्न सक्छन्। त्यहाँ अति नै कम पुरूषहरू होलान् जसले यी आज्ञाहरूका उल्लङ्घन गरेका हुँदैनन्, अर्थात यी आज्ञाहरूको पालन गरेका हुन्छन्। मित्र, कुनै स्त्रीलाई कुवासनाले हेर्नु पनि डाँडाको उपदेश अनुसार व्यभिचारको दोषी हुनु हो। डाँडाको उपदेशले व्यवस्थालाई उच्च प्राथमिकतामा उच्च श्रेणीमा उचाल्दछ। कसैले सोच्दा होलान् कि हामी त्यस अनुसार जीवन जिउने होइन र अह होइन, यो व्यवस्था वास्तवमा त्यस राज्यको लागि हो जुन पृथ्वीमा आउन गइरहेको छ। त्यस समयमा डाँडाको उपदेशको व्यवस्थाको पालना हुन सक्छ, यो राज्यको व्यवस्था हुनेछ जुन राज्य ख्रिष्ट प्रभुले संसारमा स्थापित गर्न गइरहनु भएको छ। उही समयमा आज हाम्रो लागि यससँग अति नै महान सिद्धान्तहरू छन्, तर हामीलाई चाहिँ बेग्लै प्रणाली वा व्यवस्था दिइएको छ। तपाईँ र म चाहिँ पवित्र आत्मा र अनुग्रहको युगमा रहेका छौं। यो समयमा चाहिँ परमेश्वर अनुग्रहद्वारा बचाउनुहुन्छ, उद्धार गर्नुहुन्छ, व्यवस्थाको पालना गरेर होइन। मित्र, हामी ख्रिस्टियन होइनौ यदि पहिलो कोरिन्थी 15 अध्याय 3 र 4 लेखिएको कुराको विश्वास गर्दैनौ भने, जहाँ लेखिएको छ धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा धर्मशास्त्र अनुसार फेरि पुनः ब्युति उठ्नुभयो। यो सुसमाचार हो, त्यसले हामीलाई उद्धार गर्दछ, बचाउँदछ। उद्धार पाएपछि, मुक्ति पाएपछि, छुटकारा पाएपछि हाम्रो लागि जिउन परमेश्वरसँग उपायहरू छन्। अनि त्यो उपाय मोसको व्यवस्था होइन, दश आज्ञाहरू होइन। ओ, दश आज्ञाले सिकाउने शिक्षा संसारमा अति नै सर्वश्रेष्ठ हो। यो नैतिकताको आधारको लागि महान शिक्षा हो। कसैले भन्ला, दश आज्ञाहरूको पालन गरे सिधै मुक्ति र स्वर्गीय। मित्र, यो कुराको याद गरौं कि पहिलो कुरा, यसको पूर्ण रूपमा पालन गर्न कोही पनि सक्दैन। मानिलिउ तपाईँले 9 आज्ञाको पालन गर्नुभयो र एउटा चाहिँ गर्नु भएन भने यसले तपाईँलाई बचाउँदैन। तपाईँले त्यसको पालन गरेको सिद्ध रूपमा त्यसको पालन गरेको त्यो ठहरिँदैन। त्यसकारण हामीलाई उद्धार गर्ने र बचाउने येशु प्रभुमा विश्वास हो। व्यवस्थाले उद्धार गर्न सक्दैन। अनि यही नै यो अनुग्रहको युगमा हामी प्रत्येक मानव जातिको लागि एक प्रणाली हो, जुन परमेश्वरले प्रदान गर्नुभएको छ। न व्यवस्था जीवनको बाटो नै हो, व्यवस्था जीवनको बाटो पनि होइन, यो ख्रिस्टियन जीवनको बाटो कति पनि होइन। कसैले तुरुन्तै सोध्ला कि यसको मतलब तिनीहरूको उल्लंघन गर्न उचित हो त? निश्चय नै यसले तपाईँलाई उल्लंघन गर्न स्वतन्त्रता दिँदैन। यसको खाली तात्पर्य यही हो कि हामीसँग जीवनको बाटो छ जुन व्यवस्थाका 10 आज्ञाहरूभन्दा उच्च छ। फेरि कसैले तर्क गर्ला, तपाईँले अहिले भर्खरै डाँडाको उपदेशले व्यवस्थालाई उच्च प्राथमिकता र जोडमा उचालेको छ, त्यसकारण यो जीवनको बाटो हुनै पर्छ। अह, यो कति पनि होइन। कहिले हामीले एकछिन रोकिएर डाँडाको उपदेशको बारेमा हामी त्यसको पालना गर्न सक्छौ भनी सोच्नु भएको छ? त्यो डाँडाको उपदेश अनुसार आफ्नो जीवनलाई दाँजेर हिँड्नु भएको छ कि वास्तवमा हामी त्यसको पूर्ण पालन गर्न सक्छौ? इमानदारीपूर्वक भन्दा असम्भव। अह मित्र, म केही झसङ्ग पार्ने कथनहरू बनाउँछु। पहिलो, डाँडाको उपदेशले कुनै कुराको भन्दा धेरै मण्डलीका विश्वासीहरूलाई, ख्रिस्टियनहरूलाई पाखण्डी बनाएको छ। म जान्दछु कि एकजना व्यक्ति जो मण्डलीका सदस्य थिए अनि उसको मान्यता चाहिँ 10 आज्ञा धर्म थियो र उसले सधैँ यसैबाट कुरा गर्दथे। यसको मानेर उनी धर्मी ख्रिस्टियन आफैलाई सोच्दथे, विचार गर्दथे। जब मैले उससँग डाँडाको उपदेशको ज्योतिमा, प्रकाशमा कुरा गरे, मैले पत्ता लगाए कि उसले खाली यसको सहमति मात्र दिइरहेका रहेछन्, खाली मुखबाट मतपत्र मात्र दिइरहेका रहेछन्, सहमति दिइरहेका रहेछन्। उसले यसको पालना कति पनि गरिरहेका थिएन, किनकि त्यो गर्न उसले सक्दैनथे, अनि कोही पनि सक्दैन। देख्नुभयो, यसले खालि धर्मको ढाकछोप मात्र दिएको छ, पाखण्डपन मात्र सिर्जना गरिरहेको छ, जबकि तिनीहरूका हृदय कति पनि परिवर्तन भएको हुँदैन। महत्वपूर्ण कुरा चाहिँ हृदय परिवर्तन हुनुपर्छ। एकजना श्रोताले लेखेथे, प्रचारक गुरु, मसँग समस्याहरू छैन तर म समस्या हुँ। यो संसारमा कठिन कुरा हो, 10 आज्ञाहरू र व्यवस्थासँग कुनै कुरा गल्ती छैन। तिनीहरू परमेश्वरबाट आएका हुन्, तिनीहरू परमेश्वरको मन र उहाँको इच्छाको प्रकट गर्दछ। डाँडाको उपदेशले पनि परमेश्वरको मन र उहाँको इच्छाको प्रकट गर्दछ। निश्चय नै यी कुनैसँग कुनै गलत छैन, तर मानिससँग नै केही मौलिक कुरा गलत छ, गडबड छ। मती 15:18-20 पदमा प्रभु येशूले भन्नुभएको वचन सुनौ। उहाँले भन्नुहुन्छ कि समस्या वास्तवमा के हो। भन्नुहुन्छ, तर ती कुराहरू जो मुखबाट बाहिर निस्कन्छन्, हृदयबाट निस्केर आउँछन् र तिनले मानिसलाई अशुद्ध पार्दछ, किनभने हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्याविचार, चोरी, झुट्टा साक्षी, निन्दाहरू निस्किन्छन्। मानिसलाई अशुद्ध पार्ने कुरा यी नै हुन्, तर नधोएका हातले खानाले मानिसलाई अशुद्ध पार्दैन। तपाईँ र मसँग शुद्धिकरणको लागि हात र शरीर धुने धर्म, कृत्य वा संस्कार हुन सक्छ। तर समस्या चाहिँ वास्तवमा हृदयको हो। मानिससँग एकदमै छली र दुष्ट हृदय छ, भ्रष्ट हृदय छ, जुन आज संसारको समस्या हो। जोगिङ गरेर, कसरत गरेर, दौडेर कति पनि त्यसको सहायता गर्दैन। त्यसलाई येशूको आवश्यकता पर्दछ। प्रभु येशू ख्रीष्टको बहुमूल्य रगतले त्यसलाई शुद्ध पार्न सक्दछ, परिवर्तन गर्न सक्दछ। अनि आज संसारमा हजारौं मानिसको त्यस्तो हृदयलाई त्यसले परिवर्तन गरिदिएको छ, शुद्ध गरिदिएको छ। प्रभु येशूले मात्र हृदयलाई पूर्ण नवीकरणको आश्चर्य कर्मद्वारा बदल्न सक्नुहुन्छ। उहाँले अति नै असल, धर्मी, आदरणीय निकोदिमस भन्ने धार्मिक व्यक्तिलाई भन्नुभयो, नयाँ जन्म उसले पाउनै पर्छ। नयाँ जन्म भनेको मनको नवीकरण, मनको परिवर्तन हो। मित्र, तपाईँ र म नवीकरण हुन आवश्यक छ, किनभने हामीसँग पुरानो स्वभाव छ। जब प्रभु येशूले मानिसको हृदयबाट बाहिर निस्किने कुराको बारेमा कुरा गर्नुभयो, उहाँले तपाईँ र मेरो हृदयको बारेमा कुरा गरिरहनु भएको थियो। देख्नुभयो, हृदय नै खास समस्याको जड हो। प्रेरित पाउले यस तथ्यलाई अलिक विस्तार गर्नुभएको छ, गलाती 5:19-21 पदमा। अनि शरीरका कामहरू प्रकट छन्, ती यी हुन्, परस्ती गमन, व्याविचार, अशुद्धता, कामुकता, प्रतिमा पूजा, टुना मुना, शत्रुता, झगडा, दाहा, क्रोध, विरोध, फूट, दलबन्दी, द्वेष, हत्या, मतवालापन, मोज मजा र त्यही प्रकारका कुराहरू, जुन कुराहरूको विषयमा म तिनीहरूलाई पहिले नै भन्दछु, जसरी अघि नै भनिसकेको छु, यस्ता काम गर्नेहरू परमेश्वरको राज्यका हकवाला हुने छैनन्, हकवाला हुने छैनन्। मित्र, हामी नैतिक भ्रष्टताको समयमा रहेका छौं। परमेश्वरले हाम्रा पुरानो स्वभावलाई नियन्त्रण गर्न 10 आज्ञाहरू दिनुभयो, व्यवस्थाहरू दिनुभयो, तर तिनीहरूले पुरानो स्वभावको नियन्त्रण गर्न सकेनन्। किनभने जुन जाति र राष्ट्रलाई उहाँले यो व्यवस्था आज्ञाहरू दिनुभयो, इसरायलीहरूलाई दिनुभएको थियो, तिनीहरू परमेश्वरबाट टाढा भवतारी गए, त्यसको कति पनि पालना गर्न सकेन। अनि त्यो समस्या आज तपाईँ र मेरो पनि छ, हामी पनि त्यसको पालना गर्न सक्दैनौ। मानिसहरू त्यसको स्तर र त्यसको नाप अनुसार नापिन वा जिउन सकेन। पावलले पटक पटक आफ्नो पत्रमा यो कुरा उल्लेख गर्दछन्। त कसरी मानिस जिउनु त? उनी आफ्नै प्रयत्न, कोशिशद्वारा जिउनु हुँदैन, किनभने उसले यो गर्न सक्दैन। शास्त्रले भन्छ, गलाती 5:22-23, तर आत्माको फल प्रेम, आनन्द, मेल मिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास, नम्रता, संयम, यस्ता कुराहरूको उत्पादन गर्ने कुनै व्यवस्थाहरू छैन। हाम्रो स्वाभाविक प्राकृतिक स्वभावमा कसैलाई प्रेम गर्ने, परमेश्वरलाई प्रेम गर्ने, शत्रुहरूलाई प्रेम गर्ने कुराहरू हुँदैन। यस प्रकारको प्रेम स्वाभाविक प्राकृतिक रूपमा आउँदैन। त कसरी प्रेमका अद्भुत फलहरू, संयम, नम्रता इत्यादिको उत्पादन गर्न सकिन्छ त? हामी आफ्नै प्रयत्न, आफ्नै कोशिशबाट यी कुराहरूको उत्पादन गर्न सक्दैनौ। मत्ती 5:5 लेखेको डाँडाको उपदेशमा भनिएको छ, धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार गर्नेछन्। कुनै शक्तिशाली साम्राज्यले आफ्नो उपनिवेश नम्रतापूर्वक कब्जा गरे त के त्यो तपाईँलाई त्यस्तो तरिकाले कब्जा गरेको थाहा छ? आज अधिकार र शासनमा कुनै नम्रताको कुरा छैन। नम्रहरूले अहिले यो संसारमा पृथ्वीको अधिकार गरेका छैनन्। आज हजारौं नम्रहरू, भूमिहीनहरू, गरीबहरू भूमिहीन अवस्थामा रहेका छन्, आफ्नो टाउको ओत दिने अवस्था छैनन्। पृथ्वीका अधिकार गर्न कति पनि यस वर्तमान समयमा ती नम्रहरू छैनन्, तर नम्रहरूले यसको अधिकार पाउन गइरहेका छन्। जब प्रभु यो पृथ्वीमा आउनु भएपछि उहाँ जो सबभन्दा नम्र यो पृथ्वीमा हुनुहुन्थ्यो, तर जब उहाँ फेरि आउनुहुनेछ, उहाँ शक्ति र सामर्थ्यमा आउनुहुनेछ र सम्पूर्ण अधार्मिकता, भ्रष्टता हटाउनुहुनेछ र यो पृथ्वीमा
आफ्नो आदर्श राज्य, सुनौलो राज्य स्थापित गर्नुहुनेछ। जब उहाँले यो गर्नुहुनेछ, डाँडाको उपदेश राज्यको व्यवस्था हुनेछ। तर आज हामी कसरी जिउने, कसरी जीवन यापन गर्ने भन्दा पवित्र आत्माको शक्तिद्वारा। पवित्र आत्माले हाम्रा जीवनहरूमा फलहरू उत्पादन गरिदिनुहुन्छ, प्रेम, आनन्द, हर्ष, शान्ति। आज तपाईँको आफ्नै हृदयमा शान्ति छ कि? के तपाईँ यो परमेश्वरसँग शान्ति छ कि? केवल परमेश्वरको आत्माले हामीलाई त्यो प्रदान गर्न सक्नुहुन्छ, आनन्द र हर्ष। मित्र, तपाईँलाई थाहा छ प्रभुको वास्तविक आनन्द पाउनु भनेको के हो? त यो नम्रताको सम्बन्धमा नि के? तपाईँ र म नम्र बन्न सक्दैनौ, हामीसँग घमण्डी हृदय छ। यो पुरानो स्वभाव स्वत प्रकट भएको हो, तर आत्माको फल नम्रता हो। मैले सधैँ प्रार्थना गर्छु, प्रभु मलाई नम्र बनाउनुहोस्, मलाई नम्रता दिनुहोस्, म यो आफैले गर्न सक्दिन। परमेश्वर पवित्र आत्माद्वारा हाम्रो लागि यो गर्न चाहनुहुन्छ। मेरो मित्र, यो जीवन यापनको नयाँ तरिका हो। यो मोसाको व्यवस्था वा प्रणाली होइन, यो डाँडाको उपदेश होइन, यो नयाँ हो। परमेश्वरले सारा आत्मिकी आशिषहरूले हामीलाई आशिष दिनुभएको छ, अनि अहिले हामी यो संसारमा आत्माको शक्ति सामर्थ्यद्वारा नम्रता, दीनता, स्वयंमा हिँड्न सक्छौ र हिँड्नुपर्छ। अनि आज पवित्र आत्माले भरिनु पनि पर्दछ, जुनले हामीलाई परमेश्वरको लागि जिउन सहायता गर्नेछ। यसले हाम्रो जीवनहरूमा फलहरूको उत्पादन गर्नेछ। यसले हामीलाई उहाँको सेवा गर्न सहायता गर्नेछ। यो उच्च योजनाको लागि हामीलाई बोलाइएको हो। हामी विश्वासीहरू यस्तै महान योजनाको लागि बोलाइएका हौ। यो मेरो आशा हो कि तपाईँले डाँडाको उपदेशलाई त्यसको वास्तविक दृष्टिकोणमा र दृश्यमा देख्नुहुनेछ। अहिले हामी उहाँले नैतिक कुराहरूका घोषणा गर्नुहुने डाँडाका टाकुराबाट तल ओर्लिन तयारीमा छौ, र हामी यो पनि देख्नेछौ कि यो व्यवस्थाको लागू गर्ने, कार्यान्वयन गर्ने उहाँको इरादा छ, जब उहाँ यो पृथ्वीमा फेरि आउनुहुनेछ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।